مدنی مذاکرہ مدنی مذاکرہ
والصلاة والسلام علی خاتم النبیین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم صلاة والسلام علیک یا رسول اللہ وعلى آلك وصحابك يا حبيب الله صلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله فرمان آخری نبی صلی اللہ علیہ وآلہ وسلم جس نے مجھ پر ایک بار درود پاک پڑھا اللہ پاک اس پر 10 رحمتیں نازل فرماتا ہے اور جو مجھ پر 10 مرتبہ درود پاک پڑھے اللہ پاک اس پر 100 رحمتیں نازل فرماتا ہے اور جو مجھ پر 100 مرتبہ درود پاک پڑھے اللہ پاک اس کی دونوں آنکھوں کے درمیان لکھ دیتا ہے کہ یہ نفاق و جہنم کی آگ سے آزاد ہے اور اسے بروز قیامت شہیدوں کے ساتھ رکھے گا. صلو علی الحبیب صلی اللہ علی محمد. الحمدللہ 1442 ہجری کے رمضان المبارک کی آج چوتھی تاریخ چوتھا روزہ ہے. عصر کی نماز پڑھنے کے بعد مدنی مذاکرہ جاری ہے, شروعات اس کی. آپ سوالات کیجئے, ہر سوال کا جواب وہ بھی ثواب دے پاؤں گی ضروری نہیں, بن پڑا تو عرض کرنے کی کوشش کی جائے گی, بھول کرتا پائیں فوراً میری اصلاح فرمائیں, مجھے آئیں بائیں شائیں کرتا اپنے موقع پر بلا وجہ اڑتا نہیں, شکریہ کے ساتھ رجوع کرتا پائیں گے انشاء اللہ الکریم. صلو علی الحبیب صلی اللہ علی محمد.
سوال آیا ہے کہ کیا مچھر خود بخود منہ میں چلا جائے تو روزہ ٹوٹ جائے گا؟
میرات المناجیش مفتی احمد یار خان صاحب نے مشکات شریفی جو شرح لکھی ہے اس میں لکھا ہے جس چیز سے روزہ دار نہ بچ سکے اس سے روزہ نہیں جاتا. لہذا اگر گرد و غبار, دھواں, مکھی, مچھر اور آٹے کی مشین کا اڑتا ہوا آٹا کلی کے پانی کی تری روزے دار کے حلق میں چلی جائے تو اس سے روزہ نہیں جائے گا.
جی سوال چلائیے.
سوال میرا یہ ہے کہ یہ جو افاض کرام ہے یہ نماز ترابی میں بہت ہی تیز اکثر مقامات پر تقریباً 95% کہا جائے تو درست ہوگا کہ نماز تراویح میں قرآن پاک بہت تیز پڑھتے ہیں, کیونکہ نہ الفاظ کی سمجھ آتی ہے نہ ہی کچھ اور سمجھ آ رہا ہوتا ہے کہ کیا پڑھ رہے ہیں. اگر نماز تراویح کے اندر تیز قرآن پاک پڑھنا کہیں لکھا ہوا ہے کہ تیز ہی پڑھا جائے, یعنی ایک گھنٹے کے اندر ہی یا سوا گھنٹے کے اندر ہی انہوں نے 20 منٹ سے پڑھانی ہوتی ہیں, اس حوالے سے رہنمائی فرمائی ہے.
آپ 95 کہتے ہیں, میں 4% اور ایڈ کر دیتا ہوں, بلکہ 99.9 کہوں تو بھی شاید چلے. اللہ تعالی قاری خیر محمد صاحب پر رحمت کا نزول فرمائے, یہ بہت اچھا قرآن پڑھتے تھے, اب ہو سکتا ہے حیات ہوں, اب بھی ضعیف ہو گئے ہوں گے. مفتی وقار الدین صاحب رحمت اللہ علیہ ان کی ترکیب فرماتے تھے, یہ نماز پڑھاتے تھے لیکن نماز ہی نہیں آتے تھے زیادہ, وہ صحیح پڑھاتے تھے. وہ جو صحیح پڑھائے گا اس کو دیر لگے گی تجوید کے ساتھ. یہ جنرلی مطلب 99.9 بننے سے مبالغہ کا ضروری نہیں کہ ہر جگہ غلط ہی ہوتا ہو, بہت سارے صحیح پڑھتے ہوں گے لیکن زیادہ تر عوام بس یہ توجا میں آتا ہوں. تراوی پڑھنے والے پڑھ گئے, مزاروں میں چلے گئے, اب تو رسم تراوی زیادہ تر. یہ بھی چوٹ کرنے کے لیے کہہ رہا ہوں کہ بہت مشکل ہو گیا. اب بہار شریعت میں بھی لکھا ہے یعلمون تعلمون یعلمون تعلمون کے علاوہ کچھ سمجھ میں آتا نہیں ہے, اس طرح پڑھ رہے ہوتے ہیں الفاظ. اس دور میں بھی یہ تھا, لوگوں کو سستیاں آ گئی ہیں. فلم 3 گھنٹے دیکھتے ہوں گے, 3 گھنٹے کا جو شو ہوتا ہے اس میں اگر تھوڑا کم کر دیتے ہوں گے تو شور مچاتے ہوں گے کہ وہ سین کاٹ دیا ہمارے, لیکن عبادت میں کٹوتی ہی چاہیے. کٹوتی ویسے ہی ہو پھر عبادت عبادت ہی نہ رہے, کچھ اور ہو جائے. اللہ کریم بس صحیح قرآن پڑھنے اس سعادت بخشے کمیٹیوں کو بھی یہ توفیق دے کے صحیح خان لے آئیں. اب لیتے ہیں خوش خان، خوش الہان، اچھا پڑھے، اچھی آواز والا لیتے ہیں. یہ نہیں دیکھتے کہ یہ صحیح پڑھتا ہے یا نہیں، تجوید کے ساتھ پڑھتا ہے یا نہیں. بہت بری حالت ہے. دیکھیں کیا عرض کروں، میں کہیں تھا ایک بار تو آتے تھے حافظ صاحب، آواز اچھی تھی، پڑھتے تھے، تو برسوں سے شاید پڑھتے تھے اور دعات کا وعد پڑھتے تھے. وہ میں لے کر ان کو اکیلے میں پیار سے بیٹھا، نہیں چلے گا تو غلط ہے یہ تو مخرج. تو اب اس وقت تو دوسرے دن آئے نہیں، ناراض ہو گئے، وہ پیسے نہیں لیتے تھے. اتفاق سے وہ کھاتے پیتے آدمی تھے اور خود اپنے 27ویں رات کو شیرنی بھی بانٹتے تھے. بارہ لے کے داؤد صاحب سے پہلے کی بات ہے، وہ کمیٹی پھر منا کے انہیں کو لے آئی. بارہ لے کے بہت بری حالت ہے، نہیں ترکیب بنتی نہیں ہے، صحیح مخارج ہو نہ ہو، بس اسپیڈ اچھی ہو، آواز اچھی ہو تو لوگ اس کو پسند کرتے ہیں. خود ان کو بےچاروں عوام کو بھی تو پڑھنا نہیں آتا نا قرآن کریم، خالی بس پکڑ کے بیٹھے ہوتے ہیں، پڑھ رہے ہوتے ہیں، لیکن اگر درست پڑھنے والا ڈھونڈنے جائیں تو شاید 100 میں سے ایک آدھ مل جائے، ہو سکتا ہے. تو اس لیے سب کو سیکھنا چاہیے، یہ 99% کا جو گیپ ہے یہ ختم ہونا چاہیے. درست پڑھنا چاہیے، تھوڑا پڑھے لیکن درست پڑھے، پورا قرآن نہ پڑھے، ایک آیت پڑھے مگر درست پڑھے. مفتی وقار الدین صاحب رحمۃ اللہ علیہ جب حیات تھے، کوئی بات چلی ہوگی تو انہوں نے، جب میں نے کوئی سوال کیا ہوگا اس پر فرمایا کہ شاید میں نے اسی طرح کہا کہ وہ جو لوگ غلط پڑھتے ہیں قرآن، قرآن پر لعنت کرتا ہے اور یہ اس طرح کی. انہوں نے فرمایا کہ لعنت اس پر کرتا ہے کہ جو یعنی کہ وہ پوری بات یاد نہیں رہی، جیسے چھوٹی موٹی غلطیاں کرتے ہیں تجوید کی، اس طرح کا کچھ فرمایا تھا، اب بھول گیا میں. لیکن بولا اب تو ایسا پڑھتے ہیں کہ کفریات بکرے ہوتے ہیں، بالکل معنی الٹ پلٹ پلٹ الٹ ہو جاتا، اس طرح پڑھ رہے ہوتے قرآن پڑھنے والے. اور چونکہ یہ پتہ نہیں ہوتے معنی اور ایسا ارادہ بھی نہیں ہوتا، تو حکم کفر تو کسی پر ہم لگانے سے رہے جب تک وہ کوئی مفتی صاحب نہ لگائیں اس کی کسی بات پر، تاہم یعنی کہ وہ معنی تو بدل جائیں گے، تو کچھ کا کچھ ہو جائیں گے یا محمل ہو جائیں گے. محمل اس کو بولتے ہیں جس کے کچھ معنی نہ بنتے ہو.
جیسے ہم کہتے ہیں روٹی ووٹی کھا لو پانی وانی، تو بھائی وانی محمل ووٹی محمل اسے کو مانا ہی نہیں.
جی
فیس بک کے ذریعے ایک اور سوال ہے، منہ میں اگر زرد رنگ کا تھوک آئے روزے کی حالت میں کیا روزہ ٹوٹ جائے گا؟
نہیں، زرد رنگ کا تھوک یہ اصل سفرا کڑوا پانی ہوتا ہے پیلے رنگ کا، اس کی قے ہو تو اس میں روزہ ٹوٹتا ہے، جبکہ وہ ارادتن کی اور منہ بھر آئی. ویسے اب یہ منہ بھر نہیں ہے، تھوڑا سا آیا تو ظاہر ہے کہ روزہ نہیں ٹوٹے گا منہ میں. بلا قصد آئی تو زیادہ بھی آئی، اگر الٹی تو روزہ نہیں ٹوٹتا، اپنی کوشش کے بغیر اگر آئی تو اس میں یہ کہ منہ بھر آئی اپنی کوشش سے قصدن یعنی ارادتن تو منہ بھر ہو تو روزہ ٹوٹتا ہے، اور اگر بلا ارادہ آ گئی ایک دم گھپ کر کے وہ الٹی آ جاتی ہے تو اس سے روزہ نہیں ٹوٹتا، تو اس میں کڑوا پانی بھی نکلا تب بھی روزہ نہیں ٹوٹتا.
ٹھیک، سوال یہ کر رہے ہیں سفیان اتاری ہیں فیس بک کے ذریعے کہ منہاج العابدین کا معنی بتا دیں اور اس کتاب کو پڑھنے کے کیا فائدے ہیں، وہ ترغیب ارشاد فرمائیں.
عابدین عابد کے جمع، منہاج منے راستہ طریقہ، منہاج العابدین منے عبادت کرنے والوں کا راستہ. یہ حضرت امام محمد بن محمد بن محمد ابو حامد محمد غزالی علیہ رحمۃ اللہ الوالی کی آخری کتاب ہے منہاج العابدین. وہ آپ نے کئی کتابیں لکھی ہیں، بڑی بڑی کتابیں لکھی ہیں، شیعہ العلوم 5 جلدوں پر ہے، کیمیا سعادت مناج العرب وہ احیاء العلوم عربی میں اور وہ کیمیا سعادت فارسی میں لکھی ہے. مضمون تقریباً ایک ہے, فارسی دانوں کے لیے لکھی ہے, یہ اہل عرب کے لیے لکھی ہے. امام غزالی کا کتنا اس وقت دینے کے جذبہ دیکھیں ہم, اس طرح لکھتے ہوں گے. آج کل کی طرح کوئی تھوڑی مشینیں لگی ہوتی تھی یا کمپیوٹر تھا, نہ پریس تھے, لیکن جذبات پہلے لوگوں کے مطالعے کے بھی جذبے تھے, اسٹڈی کے بھی. اب تو 16 پیج کا رسالہ بھی پڑھنا بھاری پڑ جاتا ہے, ایک پمپلیٹ پڑھنا بھاری پڑ جاتا ہے, اتنا اچھا چھپائی ہوتی ہے, پھر بھی سب نہیں پڑھتے. تو یہ آپ کی زندگی کا سب میں نچوڑ ہے مناج العابدین, آپ کی تصنیفی اور تحریری حیات کا, زندگی کا. تو یہ کیسی ہوگی آخری, بہت عمدہ کتاب ہے. اس کو پڑھ کر آدمی یعنی کہ ایک چوٹ تو سر پکڑ کے بیٹھ جائے گا, یار اب تک کی میری جو زندگی ہے یار یہ کیا ہوا, ساری میں نے ایسے ضائع کر دی زندگی, اب پلٹ کر جاؤں کیسے کہ میں مناج العابدین کے مطابق زندگی شروع کروں. یوں سمجھ لیں اس کو, یہ کتنی اہم کتاب ہے. یہ مکتبۃ المدینہ نے شائع کی ہے تخریج کے ساتھ, اس کو حاصل کریں, اس کو پڑھیں, انشاءاللہ اس سے بہت نفع اٹھائیں گے.
ناک سے خون نکلے تو کیا روزہ ٹوٹ جاتا ہے؟
ناک سے خون نکلنے سے روزہ نہیں ٹوٹے گا.
سوال آیا ہے کہ میں کپڑے سیتی ہوں, اس میں سے جو کپڑا بچ جاتا ہے وہ میں دوسروں کے کپڑے میں استعمال کرتی ہوں, اس کے تعلق سے آپ کیا فرماتے ہیں؟
اب کپڑا ایسا ہے کہ جس کا کپڑا ہے وہ اس کو لے لیتا ہے اگر دو تو, دوسرا یہ کہ ایسا بچا اتنا چھوٹی چھوٹی دھجیاں بچی کہ جس کو گاہک لیتا نہیں ہے, چھوڑ کے چلا جاتا ہے, عرف اس پر ہے. تو جو عرفن چھوڑتا ہے وہ دھجیاں کتڑے وہ تو یہ جو چاہے کرے, کسی اس میں لگا ہے اگر وہ لگتا ہے اس کا مطلب یہ کام کا ہے. تو اگر بہرحال وہ میں نے بتا دیا فارمولا, جو بچنے والا یہ کام کا ہے وہ تو ویسے درجیوں کو چاہیے کہ واپس دے دیں, لیکن یہ کہ بڑا بڑا پیس ایسی کٹنگ سے نکالا جاتا ہوگا کہ یہ بابا سوٹ بن جائے, اس سے بازار میں بابا سوٹ بنتے ہیں نا کٹ پیس کے ہوتے ہیں, لیکن درجیوں کی کٹ پیس بھی اس میں ہوتی ہوگی, اور ویسے بھی وہ جو تیار کپڑے ریڈی میڈ میں کٹنگ بہت نکلتی ہے, اس میں بابا سوٹ بھی وہی لوگ بناتے ہوں گے. اس طرح یہ کہ عرف ہے جس کپڑے کے ٹکڑوں کا ٹکڑیوں کا چھوڑ دینے کا, تو اس کو تو درزی رکھ سکتا ہے, اور جس کا عرف نہیں ہے وہ واپس دینا پڑے گا, نہیں دے گا تو گناہگار ہوگا. بڑا پیس اب آپ آدھے گز کا کپڑے کا پیس اس میں سے کاٹیں گے تو زائد ہے لباس بنانے میں, آپ گاہک کو بولیں گے یہ بچ گیا ہے تو ظاہر خوش ہو کے لے ہی لے گا, منع تھوڑی کرے گا. میں رکھ لوں یہ بھی نہیں پوچھنا کہ یہ سوال ہے, ہو سکتا ہے بےچارا مروت میں بول دے گا رکھ دو, ورنہ یہ سوال نہیں کرنا چاہیے, دے دینا چاہیے. اور جو محتاط درزی ہوگا نا, سمجھدار محتاط خوف خدا والا, وہ چیتڑیاں دھاگے کی ٹکڑیاں جو بھی نکلا وہ ایک شاپ پر کچھ رکھ لے گا. اب یار 1500 روپے سلائی لے رہے ہو تو 5 روپے کی شاپر دے دیا کرو نے, تو اپنی شاپر میں وہ ساری ٹکڑیاں دھاگے کچرے جمع کرے گا جو کپڑے سے نکلا ہے, اور وہ ساتھ میں اس کو دے دے گا جو اس کا کپڑا دے گا. ہے بہت مشکل ہی ہے سمجھے, لیکن جو ایسا کرے گا کما جائے گا. جو میں کہہ رہا ہوں بہت محتاط طریقہ بتا رہا ہوں میں, ہو سکتا ہے کوئی چڑچڑا گاہک بھی ہوگا یا بے تکلف ہوگا, یار یہ کچرا کیا ٹکا دیا ہے, ہٹا ہٹا, آپ ہٹا دینا اس کو, یہ کچرا اپنے دکان میں ڈال دینا, کام آ جائے گا, آپ کا کام ہو جائے گا, آپ لڑائی مت کرنا.
اس میں میرا خیال ہے اگر یہ جو ماسٹر ہوتے ہیں جو میک مالک ہوتے ہیں, کیونکہ یہ سلائی کرتے ہیں وہ جو کپڑا سیتے ہیں, اگر ان کو یہ ماسٹر تاکید کر دے یا مالک ماسٹر کو تاکید کر دے, کیونکہ پہلے کٹنگ تو ماسٹر کرے گا, تو ماسٹر اگر کو تاکید کر دی جائے مالکان کی طرف سے کہ اس سوٹ کو جو تم کاٹو تو جو اس کا جو کپڑا بچ جائے یا کٹنگ جو اس کی بچ جائے इसको एक पैकेट में डाल देना, अब वो पैकेट में डालकर रख दे, उसका नंबर लगा दे, और जब ये सीकर मिले जैसा आपने कहा, तो क्योंकि सीए का तो दर्द वो मशीन पर जो बैठा है वो जब सी दे तो फिर उसके अंदर वो चीजें डालकर अगर दे दे तो मेरा ख्याल है अगर ये नाफिस करवाना चाहें तो आपसे मोहब्बत करने वालों दर्जियों की भी कमी नहीं है, या टेलर होते हैं या इस तरह का रेडीमेड काम करते हैं, तो ये अगर शुरू करें तो हो सकता है कि ये एक चल पड़े जो आप फरमा रहे हैं।
अल्लाह करम फरमाए। तो ये कि इसमें अगर वो बोल देना कि ये क्या कचरा दे दिया है तो उसको वजात करनी होगी आपको, इसमें धागे से लेकर एक एक गज के जो पीस बचते ना वो भी हम डाल देते हैं, तो आप जरा इसको चेक कर लें, जज्बात में ना आए, आपको जून सा चाहिए वो छांट के निकाल दें, बाकी कचरा मेरी दुकान में डाल दें, ये कहें आप। वरना ये कि आप ऊपर ऊपर कचरा रखे कि कोई और नीचे बड़े पीस को गड्डी बना के रख दे, तो यार ये ले लो आप, आपका बच्चा है, तो हो सकता है बोले आप रख लो कचरा है, लेकिन वो आपने जो नीचे छुपाए हैं बड़े पीस, ये धोखा है, फिर गुनाहगार होंगे।
एहतियातन थैली भी ट्रांसपेरेंट हो ना,
ट्रांसपेरेंट भी हो तो बात होगा नहीं समझ पड़ेगी, बता दिया जाए कि देखो इसमें बड़े टुकड़े भी हैं जो आपके काम आ सकते हैं, समझाना पड़ेगा। तो इतनी सारी बातें करते हैं, ये तो वो बातें जिसमें आपको सवाब मिलेगा, अल्लाह की रिजा के लिए आप करेंगे और समझाएंगे उसको तो इंशाअल्लाह सवाब के हकदार होंगे, ये कोई फजूल बात नहीं है, जिस काम कुफले मदीना का जिसको नाम दे, काम की बात है, जरूरत की बात है।
ये सवाल ये आया है कि एक शख्स अगर दौरान जॉब यानी नौकरी के दौरान अगर वो कुरान करीम की तिलावत करना चाहे तो क्या उसे कुरान करीम की तिलावत करने की इजाजत होगी?
ये अगर उसके काम में कोई हरज ना होता हो, खुद पढ़ने वाले की तवज्जो भी ना बटती हो, इस सूरत में तो पढ़ सकता है, मसलन चौकीदार है बैठा हुआ है चौकी कर रहा है, तो अब उसको ये तो मुंह पे ताला लगा के बैठे ऐसा तो नहीं है, तो दुरूद शरीफ पढ़े, तिलावत करे, जिक्र अज़कार करे, जबकि उसकी ड्यूटी में कोई फर्क भी नहीं पड़ रहा, तो उसको तो कोई भी नहीं रोकेगा।
क्या इसमें गवर्नमेंट जॉब और प्राइवेट जॉब की कोई खास तख़सीस हो सकेगी?
सांस लेने की भी तो इजाजत है ना,
जी ये इजाजत,
चौकीदारी करता है, खुजाने की भी इजाजत है, गुफ्तगू करने की भी इजाजत होती है, तो वो अल्लाह रसूल का जिक्र करे तो इजाजत कौन मनसूख करेगा इसकी, यानी वो इजाजत की जरूरत ही नहीं है ना इसमें, जबकि अपनी ड्यूटी पूरी दे रहा है और साथ में पढ़े भी जा रहा है, नो प्रॉब्लम।
कॉल चलाइए।
मैं टेलर मास्टर हूँ और मेरा ये सवाल है, जो हमारे पास छोटे छोटे पीस बचते हैं ना वो हम ग्राहक को देते हैं, तो वो ग्राहक कहता है कि मेरे काम का नहीं है, फिर वो हमारे पास ये सफाई वाले ले जाते हैं, तो फिर वो हम ग्राहक को वापस ही नहीं करते ना पूछते हैं, तो इसमें हमें क्या करना चाहिए?
मेरे अहले सुन्नत ने अभी जो तवज्जो दिलाई है कि कपड़ा जो बच जाए दर्जी के पास वो ग्राहक को वापस कर दें, मैं इंशा अल्लाह अज़्ज़वजल नियत करता हूँ कि इंशा अल्लाह अज़्ज़वजल ज़हन नशीन करके वो कपड़ा वापस किया करूंगा। लेकिन मेरे लिए सुन्नत से ये भी अर्ज है कि अब जो कपड़ों के थान आते हैं और बिलखसूस जो गजों के हिसाब से आते हैं, तो वो जो माप होता है गाहक का, तो उससे वो बस मुश्किल से ही पूरा बनता है, और बाद औकात हमें अपने पास से भी कुछ ना कुछ कपड़ा लगाना पड़ जाता है, हर एक नहीं लेकिन बाद औकात ऐसा हो जाता है, तो इसकी भी वजाहत फरमा दे, अगर जो हम ग्राहक को कपड़ा लगा के देते अपनी तरफ से तो क्या हम गुनाहगार होंगे?
जो कपड़ा लाया माशाल्लाह दर्जी सुन रहे हैं, ये मुंडी हिला रहे हैं,
मुझे असल में यही मैं कहा गया कि वो दर्जी की कॉल
माशाल्लाह। अच्छा तो ये छोटे टुकड़े जो आपने उनको दिखाए, अब इसमें देखो दयानतदारी इसमें भी है कि छोटे मीनिंग वाकई छोटे, वो ऊपर ऊपर है तो बड़ा पीस गड्डी बना के नीचे, तो फिर ये धोखा हो जाएगा, या तो तीन चार टुकड़े तो यूं यूं करके खोल के दिखा दें, तो या सबसे बड़ा टुकड़ा दिखा दें कि ये देखो इन टुकड़ों में सबसे बड़ा है, अब आपकी मर्जी है लेते हैं तो ले लें, अब ले लें, अब ये बोले कि नहीं चाहिए तो ठीक है। अब इसमें भी कोई होता है कि छोटा टुकड़ा काम का होता है, बड़ा टुकड़ा काम का नहीं होता, कपड़ों की क्वालिटी के हिसाब से, वो भी आप समझते होंगे, तो इसलिए वो सब इनको यूं करके देखो ये छोटे बड़े मिक्स है टुकड़े, आप देख लें शायद बड़े टुकड़े आपके काम आ जाए,
ये आप ले जाए, फिर वो बोला कि नहीं नहीं मुझे नहीं चाहिए, आप ले लें, आप रख लें आपके हैं। अच्छा, इसी तरह वो टुकड़ा अपनी तरफ से डालना पड़ेगा, आप इतने सखी हैं आप। तो ये इसमें ये होता है जो दूसरे का बचा हुआ उसमें लगा दिया जाता है, ये गलत है। अपने पल्ले से देते हैं, दो चार थान रखे हुए अपने, मरहबा अच्छी बात है, ऐसा शायद ही कोई करता हो। तो आप जो कम पड़ता है थान में कि भाई हमको इसमें दो सूट सिलवाने हैं, अब आधा गज कपड़ा कम पड़ेगा दो सूट सिलवाने में, आपको पता है, तो आप उसको बोल देते हो आधा गज कपड़ा कम पड़ेगा, आप आधा गज कपड़ा हमको ला दें तो मैं दो कर दूंगा आपके। जब वो आप पर एतमाद करता है तो वो बोलता है ठीक है आधा गज कपड़ा आप लेकर डाल दें और इसके पैसे, मगर इसमें तय होना चाहिए ना कि वो कितने कितने मतलब कितना खर्चा आएगा, वरना वो फिर मजबूर सूरत हो जाएगी, कोई लड़ाई हो जाएगी। आधे गज कितने पैसे ले रहे हो, तो इतने का मिलता है, तो मुश्किल खड़ी हो जाएगी। तो वही है कि आप आधा गज ला कर दे दें।
अच्छा, इसमें यह भी होता होगा कि जब चूंकि अब जैसे मैंने दिया सिलवाने के लिए कुर्ता, अब ये अगर कम पड़ गया तो जहर वो सेम कपड़ा कहाँ से लाएगा, तो इसमें जो मूवमेंट होता है ना जो अपनी तरफ से लगा ना, बाजू का जेब के अंदर वाला हिस्सा, जेब या कोई ऐसा अंदर का हिस्सा
जी
जिसमें बाहर वाले को नजर ना आए, इस तरह का जरा उमूमन कपड़ा छोटा ही होता है।
अब तो भी बड़ा लेके वो तो जिम्मे उसी के,
बिल्कुल
जो सिलवा रहा है। जी
सल्लू अला हबीब
सल्लल्लाहु अला मोहम्मद।
मेरा सवाल है वजू के बारे में कि जब वजू शुरू करते हैं तो वजू से पहले वजू की नियत भी कर लेते हैं, और जो भी अज़ा हम धोएंगे वजू के लिए, चेहरा धोएंगे, कुली करेंगे, नाक में पानी डालेंगे, दुआएं जो लिखी हैं बाहर शरीयत में वो पढ़ते हैं, अगर किसी को नहीं आती, मैंने पूछना क्या अगर कोई पहला कलमा या दूसरा कलमा या तीसरा कलमा पढ़ ले तो उसमें कोई हर्ज तो नहीं है?
वजू के आजाद होते वक्त दुआएं तो लिखी है सदर शरिया रहमतुल्लाह अलैह ने, लेकिन उसमें ये लिखा है कि इसके बजाय दुरूद शरीफ पढ़े, दुआएं नहीं आती दुरूद शरीफ पढ़े, और ये भी लिखा है कि दुरूद शरीफ पढ़ना अफजल है। वजू करते दौरान बिला जरूरत दुनिया की बात मकरूह है, बाद लोग समझते कि बात करनी नहीं चाहिए, ऐसा भी नहीं, जरूरत की बात कर सकते हैं, बिला जरूरत जो बात की वजू के दौरान दुनियावी तो मकरूह है, दीनी बात कर सकता है, तो कलमा भी पढ़ सकता है, ये भी एक दीनी विर्द है। वल्लाहु तआला अअलम व रसूलहु अअलम अज्ज व जल्ल व सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम सल्लु अला अल हबीब सल्लल्लाहु अला मुहम्मद।
ये सवाल कर रहे हैं कर्ज ज्यादा होने की सूरत में क्या करना चाहिए, कि कोई सूरत बन नहीं रही है कि मैं कर्ज अदा कर सकूं?
कर्जा उतारने का वजीफा, अल्लाहुम्म अक्फिनी बिहलालिक अन हरामिक व अग्निनी बिफज्लिक अम्मन सिवाक। तर्जमा, या अल्लाह मुझे हलाल रिस्क अता फरमा कर हराम से बचा, और अपने फजलो करम से अपने सिवा गैरों से बेनियाज कर दे, बेनियाज माने बेपरवाह, ता हुसूल मुराद यानी जब तक अपना काम नहीं होता कर्जा नहीं उतरता। हर नमाज के बाद 11-11 बार 11-11 टाइम और सुबह शाम 100-100 बार 100-100 टाइम रोजाना अव्वल आखिर एक बार दुरूद शरीफ पढ़िए। सुबह शाम की डेफिनेशन ये कि जब आधी रात खत्म हो जाती है तो अब जो हिस्सा शुरू हुआ ये बाकी रात का हिस्सा, आधी रात के बाद का ये सुबह कहलाती है। तो ये आधी रात खत्म होने के बाद से लेकर सूरज की पहली किरण चमकने तक सुबह है, इसमें जब भी पढ़ेंगे ये सुबह पढ़ना कहलाएगा। और शाम की डेफिनेशन तारीफ ये है कि दोपहर ढल जाए यानी जोर का वक्त शुरू हो जाए, तो जोर का वक्त शुरू होने के बाद से लेकर सूरज डूबने तक, सनसेट होने तक जो विर्द वजीफा पढ़ा जाएगा वो शाम में पढ़ना कहलाएगा, ये शाम है। वल्लाहु तआला आलम व रसूलहु आलम عز وجل وصلى الله تعالى عليه وآله وسلم صلوا على الحبيب صلى الله على محمد।
जमात होती है ना जब ये किरत वगैरह पढ़ते हैं आवाज के साथ, वो जब अल्लाह अकबर रुकू में जाते हैं तो हमने भी साथ अल्लाह अकबर कहना होता है, फिर वो रुकू से उठ के कहते हैं तो उसका जवाब उन्हें देना होता है कि नहीं देना होता, जैसे अल्लाह अकबर कहते हैं फिर कहते हैं सुभान रब्बी अलआला हम पढ़ते हैं ऐसे करके, वो हमने ये जवाब देना होता है कि नहीं?
जी हाँ, इमाम अल्लाह अकबर कहते हैं ना तो हमें भी अल्लाह अकबर कहना है। पहली तकबीर जो कहते हैं इमाम साहब अल्लाह अकबर, अगर हमने अल्लाह अकबर नहीं कही तो नमाज शुरू ही नहीं होगी, ये तो फर्ज है। अब इसमें यह एहतियात करनी है, पहली तकबीर में खासकर एहतियात करनी है कि अगर अल्लाह अकबर इमाम ने जो कही वो अगर पीछे नमाज पढ़ने वाले की अल्लाह अकबर इमाम की अल्लाह अकबर से पहले पूरी हो गई तो नमाज शुरू ही नहीं हुई, इमाम के साथ उसकी इख्तिदा शुरू नहीं होगी, नमाज नहीं होगी उसकी। तो इसलिए इसका तरीका ये बेहतर तरीका ताकि इमाम से पहले इसका अल्लाह अकबर कहना खत्म ना हो वो ये है कि जब इमाम अल्लाह अकबर लफ्ज बर कहे ना, अक के बाद लफ्ज का हिस्सा बर, तो नमाज जो पीछे पड़ता है इमाम के वो कहे, वो शुरू करे अल्लाह अकबर, तो अब ये इमाम के बात खत्म करने में कामयाब रहेगा। बाकी रही दूसरी तकबीरात इंतकालात बोलते हैं इसको, वो रुकू में जाना सज्दे में जाना अल्लाह अकबर अल्लाह अकबर, तो ये भी इमाम के बाद खत्म होनी चाहिए, लेकिन अगर पहले खत्म हो भी गई तो इससे नमाज टूटेगी नहीं। والله تعالى اعلم ورسوله اعلم عز وجل وصلى الله عليه واله وسلم صلوا على الحبيب صلى الله على محمد
مدني مذاكرات